ہے عالم اسباب میں ان کی اماں، کیونکہ ماں کو اللہ پاک نے جو حکم دیا تھا وہ ٹرننگ پوائنٹ تھا، وہ یہ ہے کہ ان سے یہ کہا تھا کہ جب آپ کو فرعون کا ڈر ہو تو اس کو صندوق میں بند کر کے پانی میں ڈالو، یعنی اقذفیہ فی التابوت فاقذفیہ فی الیم، صندوق میں رکھو اس کو، اس میں پانی میں ڈال دو. اللہ تعالیٰ نے تعریف کی ہے موسیٰ علیہ السلام کی والدہ سے، اس کے ایمان والے ہونے کی وجہ سے اس نے میرے وعدے پر یقین کیا اور میرے حکم پر عمل کیا. وعدہ یہ تھا کہ انا راددوہ الیک وجاعلوہ من المرسلین. حضرت موسیٰ علیہ السلام کی والدہ کو اللہ تبارک و تعالیٰ نے کہا تھا کہ جب تم کو ڈر ہو، فإذا خفت علیہ، جب تم کو ڈر ہو ان کے اوپر، تو فاقذفیہ فی التابوت فالقیہ فی الیم، یعنی اقذفیہ فی التابوت فاقذفیہ فی الیم، ان کو صندوق میں رکھنا اور اس کے بعد میں ان کو سمندر میں ڈال دینا. انا راددوہ الیک وجاعلوہ من المرسلین، وعدہ ہمارا یہ ہے کہ یہ بچہ واپس کریں گے ہم اور اس کو پیغمبر بنائیں گے، یہ بچہ آپ کو ہم واپس کریں گے اور اس کو پیغمبر بنائیں گے. ایک ماں کے لیے اور یہ جو اللہ تعالیٰ کا وعدہ تھا اور وحی تھی موسیٰ علیہ السلام کی امی کی طرف، یہ وحی نبوت نہیں تھی، عورت نبی نہیں ہوتی. نبوت کی شرائط اسے رجل ہونا ہے، مرد ہونا ہے، مرد ہونا بھی ہے شرائط نبوت میں سے. یہ نبوت امامت ہے، امامت کبرا، ابراہیم ربہ کلمات فاتمہن قال انی جاعلک للناس اماما. ابراہیم علیہ السلام کو اللہ نے آزمایا اور ابراہیم علیہ السلام نے ان کلمات میں جن سے آزمایا گیا تھا اپنے کو کھڑا ہوتا تھا، یعنی کامیاب ہو گیا، پورا کر دیا، تو اللہ نے کہا کہ میں آپ کو امامت دوں گا. اس کے بعد رجل کی شرط ہے. تو اب یہ وحی آئی تھی موسیٰ علیہ السلام کے امی کے پاس، اس کو اس کی دو شکلیں بتاتے ہیں علماء، یا تو حاطف غیبی سے ہوا ہے. حاطف غیبی کا مطلب ہوتا ہے کہ فرشتہ بولتا ہے اور آواز میں بولتا ہے اور غیب سے آواز سنائی دیتی ہے، آواز آ رہی یہ نہیں پتا چلتا کدھر سے آ رہی، حاطف غیبی، غیبی آواز. اور دوسری صورت الہام کی ہے، الہام ایک شکل ہوتی ہے علم حاصل ہونے کی غیب سے جو نبی کے بغیر بھی ہوتی ہے. یہ الہام جو ہے فطری بھی ہوتا ہے اور یہ الہام جو ہے خدوشی بھی ہوتا ہے، یعنی بعد میں بھی ہوتا ہے. فطری کا مطلب پیدا کرتے وقت میں کچھ چیزیں بتا دینا، یا ہر جانور کے ساتھ، ہر انسان کے ساتھ یہ الہام الگ سے ہوتا ہے. جیسے بچے کو الہام ہو جاتا ہے کہ ماں کے سینے سے دودھ کیسا لینا ہے، وہ خود تو نہیں ٹپکتا دودھ، جب تک بچہ کوشش نہیں کرے گا دودھ نہیں آئے گا. تو پیدائشی طور پر اس کو الہام ہوا ہوگا اس کا کہ دودھ مجھے کیسے لینا ہے. ایسے شہد کی مکھی کی طرف اللہ نے وحی دے دی، تو ظاہر ہے کہ شہد کی مکھی کی پیدائش نہیں، وہ بات ہے، اس کو مجبور ہونا ہوتا، وہ مجبور ہے، مجبور آخر میں لام ہے. تو پیدائشی طور پر اس کے پاس یہ علم ہے کہ کیسے آرگنائز ہونا اور کیسے جو ہے نا مکان بنانا اور کیسے حاصل کرنا پھلوں کا اور کیسے اس کو جمع کرنا اور کیسے اس کی حفاظت کرنا، پورا نظام ہے جو میں تو مچھی کے دماغ میں اللہ تعالیٰ پہلے سے پیدائشی طور پر رکھ دیا. اسی وجہ سے پورا حکومتی نظام ان کے پاس ہوتا، ان کے پاس پولیس ہوتی، ان کے پاس چیکنگ ہوتی، چیک پوائنٹ ہے ان کے پاس بادشاہ ہوتا، ان کے پاس پوری کی پوری فوج ہوتی، ان کے پاس کاموں کی تقسیم ہوتی، ان کے پاس راستے مقرر ہوتے، کتنے ہزار میل تک جانا اور جاتے وقت جس راستے سے گئے اس راستے کو یاد رکھنا، پھر برابر اسی راستے پہ واپس آتے. اور ہر آپ کو کہنا ہے اوحینا الی امی موسیٰ، موسیٰ کی ماں کے پاس میں بھی ہم نے وحی بھیجی، الہام ہوا تھا. حضرت موسیٰ علیہ السلام کے والدہ جو ہیں مشہور یہ ہے کہ جو حنا ان کا نام تھا، کچھ اور لوگ دوسرا نام بھی بتاتے ہیں، وعدے پر یقین کیا. جب وعدے پر یقین آتا ہے تو حکم پورا ہو سکتا ہے. حضرت علیہ السلام رحمۃ اللہ فرمایا کرتے تھے کہ محنت جو کی جا رہی ہے تبلیغ کی, اس کا خلاصہ یہ ہے کہ اللہ تعالیٰ کے وعدوں پر مسلمان کو یقین آ جائے, وعدوں پر یقین ہوا. مطلب بول رہے ہیں کرتے کہ نہیں کرتے کی, اللہ ہے وہ, اس کے بولنے کے بعد میں نہیں کرنے کا خیال کہتا ہے ایمان والے کو, اس کے بعد نہیں کرنے کا خیال نہیں آتا اگر ایمان کا نہیں ہوا. اللہ کے وعدوں پر یقین, چاہے وہ وعدے دنیا سے متعلق ہوں, چاہے وہ وعدے دن سے آخرت سے متعلق ہوں. امن کا وعدہ ہے مسلمانوں سے, عزت کا وعدہ ہے مسلمانوں سے, نصرت کا وعدہ ہے مسلمانوں سے, محبت کا وعدہ ہے مسلمانوں سے. الذین آمنوا وعملوا الصالحات سیجعل لهم الرحمن ودا, ایمان اور عمل صالح والوں کے درمیان اللہ پاک ان کے لیے اللہ پاک محبت کر دیں گے. الذین آمنوا ولم يلبسوا ایمانهم بظلم اولئک لهم الامن وهم مهتدون, ایمان والوں کے لیے امن کا وعدہ ہے. عزت ولرسوله وللمؤمنین, عزت اللہ کے لیے ہے, اللہ کے رسول کے لیے, ایمان والوں کے لیے. انتم الاعلون ان کنتم مؤمنین, تم ہی سربلند رہو گے اگر تم ایمان والے رہے. انا لننصر رسلنا والذین آمنوا فی الحیاۃ الدنیا وفی الاخرہ, ہم ضرور مدد کریں گے ہمارے پیغمبروں کی بھی اور ایمان والوں کی بھی, دنیوی زندگی میں بھی اور آخرت میں بھی. مثبت اللہ الذین آمنوا بالقول الثابت فی الحیاۃ الدنیا وفی الاخرہ, ثابت قدم رکھیں گے اللہ تعالیٰ ایمان والوں کو, ہمارے صالحہ والوں کو دنیا میں بھی اور آخرت میں بھی. یہ وعدے ہیں اللہ کے, وعدوں پر یقین, ذکر پر جو وعدے ہیں, تلاوت پر جو وعدے ہیں, تعلیم پر جو وعدے ہیں, حافظ بنانے پر جو وعدے ہیں, عالم بنانے پر جو وعدے ہیں, دعوت پر جو وعدے ہیں, صدقات پر جو وعدے ہیں, نمازوں پر جو وعدے ہیں, ماں باپ کی خدمت پر, ماں باپ کی اطاعت پر جو وعدے ہیں, حضور صلی اللہ علیہ وسلم کی سنتوں کی اتباع پر جو وعدے ہیں, ان کو تطیعوہ فہتدوا, اگر اطاعت کر لیں گے آپ کی ہدایت پا جائے, اور جو ہدایت پاتا ہے وہ فلاح پاتا ہے. ہدایت اعلیٰ حدم رب ہیں اور ادائے تو ملمفلح, جس کو ہدایت مل جاتی ہے اس کو فلاح مل جاتی ہے. اور فلاح کی تعریف ہے عز لا ذل بعده وغنى لا فقر بعده وصحة لا مرض بعده وحياة لا مولى لا موت بعده, ایسی عزت جس کے بعد میں ذلت نہ ہو, ایسا غنا جس کے بعد میں فقر نہ ہو, ایسی تندرستی جس کے بعد میں بیماری نہ ہو, ایسی حیات جس کے بعد میں موت نہ ہو, فلاح اس کو کہتے ہیں. یہ تاریخ مدار قاری رحمۃ اللہ علیہ نے مرقات میں مشکات کی شرح ہے, مرقات اس میں لکھی ہے, جس کو ہدایت ملتی ہے اس کو فلاح ملتا, وعدہ ہے. وعدوں پر یقین آ جانا تو پھر حکم کے پورا کرنے میں آسانی ہوتی ہے, اور حکم کے پورا کرتے وقت میں اندیشوں پر آدمی کی نظر نہیں جائے. وعدے پر یقین جو ہے وہ اندیشوں سے مقابلے کی قوت پیدا کرتا ہے, اللہ کے وعدوں پر یقین اندیشوں سے مقابلے کی طاقت پیدا کرتا ہے. اندیشہ کیا ہے, چھوٹے بچے کو دودھ پیتے والے بچے کو صندوق میں بند کریں گے تو کس کو بتانے کی ضرورت ہے کہ کیا اندیشہ ہے, ایک دم بند کر دیے صندوق میں ایک بچے, وہ مرے گا جیے گا, پانی میں ڈال دیے اس کو. اچھے تیراکی جاننے والے کو صندوق میں بند کر کے پانی میں ڈالے تو مر جاتا ہوں, چھوٹے بچے کا تو اجازت ہے, چھوٹے بچے کو پانی میں بند کر, صندوق میں بند کرو, پانی میں ڈالو, اللہ کا حکم آ گیا. تو اندیشہ کیا ہے, اس کے جینے کے کوئی آسان نہیں ہے, یا تو دم گھٹ کے مر جائے گا, یا سانوں میں سے پانی اندر آ گیا تو ڈوب جائے گا, اس کا ڈھکن کھل گیا تو مچھلیاں کھا جائیں گی, اور اگر بچتے بچاتے کسی کے پاس میں پہنچ گیا تو اس کو کون واپس کرے گا, وہ تو زمانہ غلام بنانے کا تھا, خریدنے بیچنے کا زمانہ تھا. اور اگر وہ دشمن کے ہاتھ لگ گیا تو اور زیادہ خطرہ, پانی میں سے, پانی سے بھی زیادہ خطرہ دشمن کا ہاتھ, تو تابوت بھی گیا نہیں تو کار گیا, بولے تو گیا دشمن کے ہاتھ, شہری کو اٹھتے سینک کھل گئی, بولے گرب مسئلہ ہے وہاں پر. ایک عورت کبھی روزے نہیں رکھتی تھی, ان کو وہ سمجھا بنا کے روزے رکھنے کی ترتیب دی, تو اچھی بات ہے روزہ رکھیں گے, بولتے رات میں اندھیرے میں, ظاہر ہے کیا پہلے زمانے میں देहात में गांव में चिरा बड़ा कम हो रहा है, रोशनी नहीं होती। तो अंधेरे में पेट्रोलने को गई तो जो उसकी हंडी थी सहनक जिसके अंदर खाना वाला होता है वो खुल गई। तो बोले मैं पहले ही बोल रही थी रोजा नहीं रखती हूँ, अभी लोगों ने मेरे को सहरी को उठाया मेरी सहनक खुल गई। तो हमारे यहाँ मसल मशहूर है सहरी को उठी सहनक खुटी रोजा रोजा मुझे रात में रोजा मेरे को नहीं जमता सहरी को उठी सहनक खुटी रोजा मुझे रात में। तो पानी में जब मूसा अली सलाम बच्चे भी तो बच्चे गए कहाँ सीधा दुश्मन की बच्ची है फिर उन्हें उठा लिया फलता पता हो वाले फिराओं फिराओं के खानदान वालों ने उठा लिया। ये पूरा लहूम आडू वो वाहना उस उठाने का अंजाम ये है कि ये उनका दुश्मन भी और ये उनके गम का सामान भी। अल्लाह ताला फरमाया अपने दुश्मन को उठाया अपने गम के सामान को उठाया, खुशी का सामान नहीं था उनके लिए गम का ही सामान। गम की पोटली उठा ली फिर इन फिर हामान सालो खाती। अल्लाह ताला फरमा रहे कि फिरौन और हामान गलती पे थे, दो तफसीरें हैं इसकी। क्योंकि वो लोग गलत कार थे तो हमने गम का सामान उनके घर भेज दिया। दूसरी तफसीर इसकी है कि मूसा को उठाने में उनकी अपनी किस्मत के एतबार से हालात के एतबार से गलती पे थे, गलती पे बैठे उनके अपने हक में ही मूसा को उठा दिया और अल्लाह पाक को अपना निजाम चलाना था। हज़रत मूसा अलैहिस्सलाम की अम्मी का जो किरदार है इसमें वो बड़ा खास है। इस दुनिया में आजमाइश के इस माहौल में बदले से अलग अलग जो आजमाते हैं उसमें बहुत से फैसले रखे हुए होते हैं। उस फैसले में से उस निजाम में से बंदे के हिस्से का जो काम है वो बंदे को करना पड़ता है। निजाम तो अल्लाह का ही होता है, तदबीर उमूर अल्लाह ही करते हैं, लेकिन अपने बंदे के हिस्से में काम का एक हिस्सा रखे हुए अपने हिस्से को उन्हें अंजाम दे दिया तो उनके निजाम का जो सर्कल है वो ठीक तकदीर को लपेट के रहता है। उसी का नाम तदबीर है कि तेरे हिस्से का जो काम है तू कर। इसलिए हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ईमान के बाद में बेहतरीन तदबीर से बढ़कर कोई अकलमंदी नहीं, ईमान के बाद बेहतरीन तदबीर से बढ़कर कोई अकलमंदी नहीं। और कमा पाला सही तदबीर हर काम की, चाहे बच्चों की तरबियत की हो, चाहे दीन की हिफाजत की हो, चाहे अपनी जॉब की हो, चाहे अपनी घरेलू लाइफ के अंदर कामयाब जिंदगी गुजारने की हो, चाहे बीवी के लिए अपने शोहर के साथ एडजस्ट होने की हो, शोहर के लिए अपनी बीवी के साथ एडजस्ट होने की हो, या काम करने वाले के लिए अपने बॉस के साथ में एडजस्ट होने की हो, उसको खुश रखने की हो, या अपने काम में सक्सेसफुल होने की हो, तदबीर तो सही होती है हर काम की। परफेक्ट तदबीर अगर मिल गई बंदे को वो उसमें कामयाब हो गया, नतीजे से नहीं रुक सकता, नतीजा यकीनन उसके सामने लाने रखा हुआ। अगर नतीजे को सेट किया हुआ होता है उस सही तदबीर के साथ, ये बिल्कुल मिशनरी के जो काब होते हैं ना एक दूसरे में जुड़ते हैं तो फिर पहले के पहिए, एक पहिया दूसरे से दूसरा तीसरे से तीसरा चौथे से, जहाँ से मशीनरी चली है जहाँ से इंजन चला है वहां से पहिया फिरने तक उन्हें उससे जुड़ा हुआ है, उन्हें उससे जुड़ा हुआ है, उन्हें उससे जुड़ा हुआ है, उन्हें उससे जुड़ा हुआ है। अब वो जो सर्कल है अगर वो सही जगह नहीं बैठा किसी एक जगह से भी मिस हो गया तो मशीन तो फिरती रहेगी वहां तक, नतीजा कुछ नहीं निकलता क्योंकि वो उसके बाद का उसमें नहीं मिल रहा। पहले जमाने में जो बढ़िया होते थे जाए जब तो चीप आ गया, पहले तो ऐसा नहीं था वो, पहले आप खोल के घड़ी पे लेके गए दुकान वाले के पास तो खोलता था हम, ऊपर एक बड़ा एक छोटा है, छोटे में छोटा है, छोटे में छोटा है, छोटे में वो उससे जुड़ा हुआ है, वो उससे जुड़ा हुआ है, वो उससे जुड़ा हुआ है, एक फिर दूसरा फिर दूसरा फिर तीसरा फिर। तो उन्हें घड़ी बनाने वाला वही असर देखता था कि कौन सा चक्रा जो है कहाँ पे मिसप्लेस हो रहा है, उन्हें उठा के काटे थे उसको वो सही कर देता था, घड़ी पीछे ले जाता। सही तदबीर उसको बोलते हैं सर। हम अपने बच्चों के बारे में यहाँ पे सही तदबीर में नहीं है, फिक्र है तदबीर सही नहीं। दुआ भी करते हैं हर नमाज के बाद, बोलते भी रहते हैं, नसीहत भी करते रहते हैं, अपनी कहानियां भी सुनाते हैं अच्छी, प्रोग्रामों में भी ले जाते उनको, ऐसे साथ साथ दुश्मन के हाथ में भी देते रहते, ऐसे माहौल में भी उनको भेजते रहते हैं। उनकी तालीम का, उनके एजुकेशन का निज़ाम जो है ना, जहाँ गलत होता है वहाँ देते रहते हैं। तो जाहिर है कि बच्चा गया दुश्मन के हाथ में, मुखालिफ निज़ाम के हाथ में, आप माफिक एक्सपेक्टेशन कैसा है आपका। और बादों को मैंने ये भी देखा है, हम गलत तदबीर में ये भी करते हैं कि दीन की फिक्र है लेकिन खुद दीन के मामले में सही हाथों में नहीं देते। दीनी तालीम तरबियत भी सही हाथ में जाएगी तो सही तालीम तरबियत होगी। आपका इखलास और आपकी फिक्र ये गलत हाथ में देने के बाद में उसको सही नहीं करेगी, क्योंकि तदबीर का एक पाप छोड़ ले रहे हो फिर भी रहता है। मरियम रजी अल्लाह तआला को अल्लाह तबारक व तआला ने अपनी कुदरत के साथ, अपने निजाम के साथ पैदा फरमाया, लेकिन कफ्फलहा ज़करिया, उनकी तबीयत के वास्ते उनका कफील बनाया ज़करिया को, जो कि पैगंबर थे, ज़करिया के हाथ में दिया। तो पहली बात यह कि बगैर ज़करिया के हाथ में दिए के तरबियत नहीं फरमाई, हालांकि कुदरत है अल्लाह का। दूसरे के यूं आए गए किसी के हाथ में उठा के नहीं दे दिया, बल्कि ज़करिया नबी के हाथ में दिया, क्योंकि उनके खालू थे, खालू मूसा फर्ज बनाया। सही तदबीर का हिस्सा है। फुल टाइम तो तालीम बच्चों के खराब माहौल में, उसके बाद पार्ट टाइम उनकी तालीम तरबियत सही माहौल में ला कर रख रहे हैं। पार्ट टाइम जो है जुजू जो है वो छोटी मछली है, वीकेंड समय को जिद जो है वो बड़ी मछली है, ज्यादा टाइम है वहाँ, ज्यादा दिन है वहां पे, तो बड़ी मछली के सामने छोटी मछलियां फिर तेरे में क्या होगा, तो उसकी निंदा है, खा जाती है। हमारे पास बड़ी मछली जो है छोटी मछली को खा जाती है, इसको बड़ी मछली रखे दिन के माहौल को, दिन की टाइमिंग को, छोटी मछली आप दूसरी रखो तो छोटी मछली को बड़ी मछली खाएंगी। तो मूसा अलैहिस्सलाम की अम्मी ने जो असल अपना वजीफा था, जो अपना फर्ज था, उसको निभाया, ताबूत में उनको डाला और पानी में उनको छोड़ा, और हुक्म पूरा करते वक्त में अंदेशे रहेंगे, और माल का मुतालबा है अल्लाह के दीन के लिए, अपनी कमाई क्या है उनके लिए, तो अपने को क्या बचेगा, तो गोबर दे देंगे उसको दिए थे ना बसे, जब रमजान में भेजे थे ना बसे, उसको जकात दे दिए थे बसे, और तकाजा आया हुआ अंदेशे रहेंगे। शैतान घूमर पकड़ा, शैतान तुमको फक्र से डराता रहेगा, वल्लाहु यअदुकुम मग़फ़िरतन व फ़ज़ला, और अल्लाह का वादा मग़फ़िरत का भी है और फजल का भी है। अल्लाह का वादा ये है कि तेरी असल जरूरत है बख्शिश होना, उसका मैं वादा करता हूँ, और दूसरे ये कि जब मैं तुझे पहले दिया तो बाद में क्यों नहीं दूंगा, तेरे पास था क्या पहले से, नहीं था, खोल दिए आप ही दिए, अब मैं तेरे को जो बोला हूँ तो तू अंदेशा कर रहा फिर देते कि नहीं क्यों, जब तेरे पास पहले नहीं था तो मैं दिया, अब जो तुझे कह रहा हूं तो मुझे दे, फिर मैं तुझे कह के नहीं दूंगा। ये फजल, फजल का वादा है अल्लाह, फजल कहते हैं बगैर इस्तेहकाक के देने को, कसम आदमी कमाता है फजल इस्तेहकाक के नहीं, फजल का वादा है, वादे पर यकीन करना है। उम्मत मुस्लिमा अल्लाह के दीन के तकाजों पर जब भी अपना मान लगाएगी और इखलास के साथ में लगाएगी और एहतसाब भी उसमें होगा, एहतसाब कहते हैं अल्लाह के वादों पर यकीन करने को, जो वादा है वो इंशाल्लाह वो जरूर अल्लाह पूरा करेंगे, बशर्ते कि ये अमल कबूल हो जाए, उसको एहतसाब कहते हैं। नहीं पूरा करने का सवाल ही नहीं पैदा, वो एहतसाब कहलाता है। वादा क्या है कि इस उम्मत मुहम्मदिया सल्लल्लाहु अलैहि वसल्लम के साथ मेरा जो सिस्टम है वो ये है कि दुनिया में उनको बरकत के साथ उनकी चीज वापस कर दूंगा, दुनिया में बरकत के साथ वापस कर दूंगा। उनके बुजुर्ग का किस्सा है कि उनके पास दो रोटियों का सामान था, आटा था, फकीर आ गया, उन्होंने वो आटा उठा के उसको दे दिया, घर वाले के बाहर गए हुए थे, वो आए तो भूख लग रही थी, तो उन्होंने जाके देखा तो आटा ही नहीं, सुने आटा क्या हुआ, कहने पकाने को दिया है, पकाने को दिया है, रोटियां पकने गए, यहाँ को पकाने वाला है, घर में पकती है मेजा रोटियां, तो उन्होंने बताया कि पक्षी आया था, हमने दे दिया।
jadi ini kayak terbang jatuh ini lagi berusaha jauh lagi mengolah
तो एक आदमी आठ रोटियां लेकर आया हंडिया में, तो जैसे उन्होंने टब निकाल के देखा हंजेरी जिसके अंदर रोटी रखी आती है आठ, तो उन्होंने कहा कि ये हमारे घर का हिस्सा नहीं होता, शायद आप गलती से डब ले आए, किसी और जगह ले गए, शायद किसी और का हिस्सा है, हाँ वापस कर दिया उसको, हाँ तो तुम गलत जगह पर आए, शायद किसी और का था जो यहाँ गया, थोड़ी देर के बाद में पूरे दस आए, कहेंगे हाँ ये है हमारा हिस्सा, तो हम दो दिए थे अल हसन अब अशिया अनुसार दिया दस नहीं बल्कि बीस आए, दो रोटी थे, मैंने दे दिए है, मैंने कहा था मैं पकड़ने के लिए गए, तो सदर का वादा है अल्लाह पाक का कि अंदेशों से मुकाबले की ताकत होना और इंतजाम भी नहीं भूलना, इंतजाम नहीं भूलने का मतलब ला तजालिने का मगलूल तरीला औलुकिक वला तसुताहा कुल्लल बस्त, न तो अपने हाथ गर्दन से बांधो न पूरा ही खोल दो, न तो बिल्कुल खर्च नहीं कर रहे ऐसा करो, न ये कि जो है पूरा खाली कर दो ऐसा करो, ऐसा भी मत करो, इंतजाम तो होना चाहिए थोड़ा, मैनेज करने की सलाहियत है, अपनी हिम्मत अपनी ताकत अपने वसाइल के अतबार से हिस्सा सब में लेना है, जितने तकाजे आते जाए दीन के, अपने घर को भी नहीं भूलना है, अपने बीवी बच्चों को भी नहीं भूलना है, क्योंकि ईमान वाले के माल का हिस्सा चार जगह होती है, दीन की खिदमत, दीन की हिफाजत, दीन की तबलीग, वो ईमान वाले के माल का सबसे पहला मसरफ है, कमाता है आदमी इसलिए ताकि दीन का काम उससे हो, उन पैसों से दीन का काम हो, ये उसके कमाने की पहली गरज है कि दीन के तकाजों में मैं हिस्सा लूं, दीन की हिफाजत भी करनी है, दीन की इशारत भी करनी है, जो है उसको बचाना भी है और जिनके पास नहीं है और जो नहीं है वो कमाना भी है, इशारत उसको कहते हैं, दूसरे तक जाना उसको, और दूसरी उसके माल का मसल, दूसरा उसके माल का मसरफ है उसकी अपनी जात, इन्नली नफ्सी काली का हक्का, उसको भी खाना है, उसको भी पहनना है, उसको भी रहना है, उसको भी सवारी चाहिए, और तीसरा उसके बीवी बच्चों का मसरफ है, क्योंकि बीवी बच्चों का मसरफ भी पूरे सदके का सवाब है, यहाँ तक के वो लुकमा जो तुम अपनी बीवी के मुंह में दो उस पर भी अल्लाह पाक तुम्हें अज्र देगा, और चौथे दूसरे मुसलमानों की जरूरियात हैं, गरीब बच्चों की शादियां हैं, बीमारों के इलाज हैं, मखरूजों के कर्जे हैं, खराबदारों के हाजतें हैं, सिला रहमी है, ये चारों सिर्फ है मुसलमान के मान, इसमें से जिस जिस का तकाजा आता जाए उसमें आदमी को मैनेज करना होता है, सौ है तो सौ में मैनेज करना, हजार है तो हजार में करना, दस हजार है तो दस हजार में करना, लाख है तो लाख में करना, पचास है तो पचास में करना, एक डॉलर है तो एक डॉलर में करना, मैनेज करना है, फिर उसमें जो अंदेशे आते रहते हैं उसमें अल्लाह के जाते आने पर भरोसा करो, अल्लाह यजदुकुम मग़फिरत मिन्हु व फ़ज़ला, अल्लाह पाक मग़फिरत का भी, चूंकि मग़फिरत कमाने की कोशिश करना है, इन्नल नफ्सी काले का हक्का का हिस्सा है, अपने आप को बचाने का सामान भी करना है, जैसे भूख से बचाना है वैसे आग से बचाना है, जैसे दुनिया की जिल्लत से बचाना है वैसे आखिरत की जिल्लत से बचाना है, जैसे बीमारियों से बचाना है वैसे गुनाहों के असरात से बचाना है, और बीमारी से बचने का नाम सेहत है और गुनाहों के असरात से बचने का नाम मग़फ़िरत है, बीमारियों से शिफा सेहत और तंदुरुस्ती है, गुनाहों की नहुसत और उसके बुरे असरा से बचना मग़फ़िरत है, जब भी मग़फ़िरत आदमी की सबसे अहम जरूरत होती है, क्योंकि अगर बीमारी से तो बच गया लेकिन गुनाह के असर से नहीं बचा तो तंदुरुस्त जिस्म को जलना पड़ेगा, फायदा क्या हुआ, अगर किसी वजह से जैसे घर में कोई कपड़ा वपड़ा जलाना पड़े तो जो सबसे अच्छा कपड़ा वो जलाते है, जो बिल्कुल फट गया किसी काम का नहीं रहा वो जलाते, कोई चिंदी जलाना पड़ गया तो जो चिंदी है वो जलाते है, यानी जो उठा के अच्छा रखा हुआ बक्स में महंगा सबसे वाला वो जलाते, तो इसलिए इस मुल्क में जो हमारी अपनी जिम्मेदारियां हैं उन जिम्मेदारियों में से इस मुल्क के मुसलमानों को के पैर जमाना है, क्योंकि तो मुसलमानों के पैर जमे नहीं इस्लाम की हैसियत, उखड़े 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 मुसलमानों का कोई वजन नहीं है, मुसलमानों की कोई हैसियत नहीं है, मुसलमानों को कोई मकाम नहीं है, भाषित मुसलमान होने के
ان کی محبت نہیں ہے, ان کی نفرت ہے, غیرت مسلمان ہونے کی ان کی عزت نہیں ہے, ان کی بے عزتی ہے, غیرت مسلمان ہونے کے ان کا وقار نہیں ہے, بلکہ وہ ایک دم ہلکے پھلکے ہیں, کوئی وزن نہیں ہے. اور جس سے اسلام مسلمانوں میں بچے گا, پھیلے گا, بڑھے گا, یعنی ان کے دینی انسٹیٹیوٹس, دینی ادارے, دین کے کام, ان کو جمانا ہے. پورے امریکہ کے اندر ایسا کوئی انسٹیٹیوٹ, ایسا کوئی جامعہ, ایسی کوئی یونیورسٹی اسلامک نہیں ہے کہ جس کے بارے میں یہ اطمینان کیا جا سکے کہ یہ اس کا پروڈکشن جاری رہے گا, جس میں سے حفاظ بن کے نکلتے ہی رہیں گے, اس سے علماء بن کے نکلتے رہیں گے, اس سے داعی نکلتے رہیں گے, اس سے شیخ الحدیث نکلتے رہیں گے, اس سے شیخ التفسیر نکلتے رہیں گے, محققین اس سے پیدا ہوں گے, بڑے 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 مفتی جو ہے نا اس سے ہوں گے, اللہ والے جو ہے نا اس میں سے بن کے نکلیں گے, اور پھر وہ مسلمانوں کی کا کام کریں گے. اس کو بولتے ہیں زمانہ ایسا کام. جب عرب ملکوں کے اندر جامع اظہر تھا تو اس زمانے کے لوگ یہ بولتے تھے کہ جب تک اظہر زندہ ہے دنیا میں اس وقت تک مسلمانوں کو کوئی کچھ نہیں بگاڑ سکتا, لیکن دشمن نے اچھا کہا, اس نے اپنی بہترین تدبیر کی, اس نے یہ کیا کہ اظہر کو تو نہیں ختم کر سکتے لیکن اظہر کی روحانیت کو ختم کر سکتے, تو وہ لوگ جامع اظہر میں زہریلے اثرات چھوڑنا شروع کرے, اس کے اندر جو ہے نا منافقت پیدا کرنا شروع کرے, اس کے اندر اپنا سسٹم گھسانا شروع کرے, اس کے اندر پھر اپنے آدمی گھسانا شروع کرے, تو ان کا آدمی بھی گھس گیا, ان کا سسٹم بھی گھس گیا, ان کی طرف سے پیدا شدہ منافقت بھی گھس گئی, اغراض بھی گھس گئے, حس بھی گھس گئے, پھر ان کو فکر نہیں رہی. اب ایسے مفتی اس میں سے نکلنا شروع ہو گیا جو فتوی الٹا دینا چاہیے الٹا دینے لگے, ایسے پروفیسر اس میں گھس گئے کہ اسلامیات میں پی ایچ ڈی کی ڈگری ملتی ہے تو یہودی سے ملتی ہے اسلام مسلمانوں کا, پھر پروفیسر اس میں دوسرا ہے, تو وہ جب تک ایمان بیچنے کی صلاحیت نہیں دیکھ لیتا وہ سرٹیفکیٹ نہیں دیتا. کہ تیار کرتے 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 اس نتیجے کو پہنچ گیا کہ اب یہ ایمان کو کہیں پہ بھی بیچ سکتا ہے, اور اس نے کہا کہ یہ ڈاکٹر ہے. اب وہاں سے نکلنے والا آدمی سب سے زیادہ اندیشے والا ہے, زمین وہاں کا ہے تو علماء کی نظر میں مقدس ہو جاتا, ارے بھائی وہاں کا ہے کچھ, دال میں کالا بھی ہو سکتا ہے, ایسے اللہ پاک نے انڈیا میں دال دیوبند بنا لیا اسٹیبلشمنٹ ہو. جب دار دیوبند مستحکم ہو گیا تو کھلبلی شروع ہو گئی دشمن, ٹھیک ہے دیکھ لو کیسے کیسے افراد پیدا ہوئے, کیسے محدثین پیدا ہوئے, کیسے مفسرین پیدا ہوئے, کیسے مبلغین پیدا ہوئے, کیسے تلقیہ کرنے والے پیدا ہوئے. خانوی رحمۃ اللہ علیہ دیوبند کے پہلے فضلوں میں سے ہیں, جو پہلا بیاس لکھنا تھا اس میں سے پہلے میں سے, یا اگر نہیں ہوں گے تو افضلین میں سے ہیں, خانوی ہیں, بڑے بڑے لوگ. تو امریکہ کے اندر جو ہے نا ایسے انسٹیٹیوٹ کا جمنا بہت ضروری ہے, ان اداروں کا بڑھنا بہت ضروری ہے, ان کا کمپلیٹ ہونا ضروری ہے کہ ان کی عمارتیں بھی مکمل ہوں, ان کی پڑھائی کا نظام بھی مکمل ہو, ان کی سہولتیں مکمل ہو, ان کا نصاب مکمل ہو, ان کی لائبریری مکمل ہو, ان کی تحقیقات کا سینٹر مکمل ہو, اس میں کام کرنے والے ماہرین ہوں, تجربے کار ہوں, کیونکہ تجربہ جو اثر چیز ہوتی ہے دنیاوی اعتبار سے یہ ملک کتنا ترقی کرتا ہے. تو اس واسطے کہ دنیاوی اعتبار سے اس ملک کے اندر اسٹیبلشمنٹ دیکھو آپ, اس کی یونیورسٹیاں دیکھو, اس کے لیب سسٹم دیکھو, اس کا ریسرچ نظام دیکھو, اس کے پروفیسروں کو جانچو, کتنا زبردست دنیاوی, کیونکہ ان کی نظر میں دنیا اثر ہے, انہوں نے دنیا پہ محنت کی, تو دنیا کو جمانے کے لیے جو چیزیں چاہیے اس پہ محنت کی, دنیا جم گئی, پوری دنیا کا دماغ کھینچ لیتے ہیں, پوری دنیا کی صلاحیتیں لے لیتے ہیں, دشمن کی پوری صلاحیتیں لے لیتے ہیں. ایسا رحمۃ اللہ علیہ فرمایا کرتے تھے کہ مسلمانوں کو اس کا اندازہ ہی نہیں ہے کہ مسلمان سے مسلمان کا دشمن کیا کچھ چھینتا ہے, دشمن کے بعد بہترین اوزار بنانے کی صلاحیت ہے, کتنے پیسے ہونا تو کو دے رہے وہ صلاحیت ہم کو دے رہے, بولا میرے کو تو نوکری چاہیے. اب دیکھیں پوری دنیا کی صلاحیت اور سوچ, چاہے وہ اپنا ہو, پرایا ہو, دشمن ہو, دوست ہو, سب کو خرید لیا, جیسے کچرے کو سیک کر لیتے باقی مشین دینے کو. کسی زمانے میں اللہ نے اسلام میں وہ طاقت, مسلمانوں کے انتظام میں وہ طاقت دی تھی, مسلمان پوری دنیا سے صلاحیتوں کو پھیل لیتا, اس کے اسکالر اور اس کے ریسرچ کرنے والے, اعتقادی ادارے اس کے مترجم ٹرانسلیٹ کرنے والے سب غیر بھی ہوتے تھے، یہ جامعہ تھی بڑے بڑے تھے۔ تو اس لیے بہنوں سے بھی درخواست ہے، بھائیوں سے بھی درخواست ہے کہ یہ اپنا فرض ہے کہ اس نزاکت کو ہم محسوس کریں۔ حضرت عالمیہ ندوی رحمۃ اللہ علیہ جس وقت یہاں آئے تھے تو اس وقت انہوں نے جو بیانات دیے تھے اس میں ایم سی سی میں ہمارے شکاگو میں جو بیانات دیے تھے وہ بھی محفوظ حد تک چھپے ہوئے بھی ہیں۔ اس میں انہوں نے یہ لکھا ہے کہ اس ملک میں مسلمان کو رہنا جائز اسی صورت میں ہے کہ وہ دین کے کاموں میں حصہ لے اور دین کا کام کرے۔ اگر وہ دین کا کام نہیں کرتا یا دین کے کام میں حصہ نہیں لے سکتا تو اس کو اس ملک میں رہنا جائز نہیں ہوگا، کیونکہ پھر تو اس کی صلاحیت بھی دشمن کے کام آئے گی اور وہ خود ضائع ہو جائے گا، اس کے اولاد بھی ضائع ہو جائے گی۔ تو اپنے دین کو برباد کر کے، اپنے آخرت کو برباد کر کے کسی جگہ پر آپ کو رہنا ہے تو کیسے اجازت دے دیں گے؟ علماء نہیں دے سکتے۔ تو اس لیے یہاں جو ملک کے اندر ابھی ادارے ہیں بہت ابتدائی حالتوں میں ہیں اور بہت قسم و خوشی میں ہیں، ان کے انتظامات، ان کے اخراجات پہلے زمانے میں مسلم حکومتیں تھیں وہ سنبھالتی تھیں ان چیزوں کو، جیسے اس زمانے میں جو دنیاوی حکومتیں ہیں دنیا کے ساتھ نظام کو، نظام تعلیم کو، نظام تربیت کو وہ سنبھالتی، ان کے جتنے اسکولس ہیں وہ جن کی حکومت سرپرستی کرتی ہے، اخراجات دیتی ہے، حکومت ہی تو دیتی ہے ساری طرح، کیونکہ اس کے پاس پاور ہے اس لیے وہ آپ سے ہی لے کے دیتی ہے، لیکن آپ کو پتا بھی نہیں چلتا اور آپ دینے پہ مجبور بھی ہیں۔ ہم ایک ڈاکٹر صاحب کے پاس گئے تھے شکاگو میں، تو ان کے مکان کا ٹیکس جو ہے 10,000 ہے سالانہ، تو اس کا انوائٹ ان کے پاس آتا کہ ہم آپ کے 10,000 کو کیا کریں ٹیکس لے کے، تو انہوں دیکھے اس میں لکھا ہوا تھا کہ 10,000 میں سے 3,000 تمہاری کمیونٹی کے جو اسکولس ہے اس میں ہم نے دیے، ہر سال دے رہے ان کے 3,000 ڈالر وہاں کے اسکولس کو حکومت ان سے لے کے دے رہی ہے، ہر آدمی سے لیتی ہے ان سے بھی لیتی، اور انہوں بولے اس اسکول میں ایک دن بھی میرا بچہ نہیں گیا پڑھنے، نہ میرا بچہ گیا نہ میری بچی گئی، جس کے 3,000 میں دیتا ہوں، جس کو میں پسند بھی نہیں کرتا پھر بھی دے رہا ہوں۔ پہلے زمانے میں حکومت دیتی تھی یا تو بیت المال سے لیتی تھیں یا پھر مسلمانوں سے لیتے انتظام کرتے تھے بیت المال میں جمع کرا، اب نہیں ہے مسلمانوں کے پاس کہ ان کی دینی تعلیم اور تربیت کے واسطے جو ادارے چلتے ہیں ان اداروں کی حفاظت کے واسطے حکومت کی سطح پہ نہیں ہے کبھی، تو اس کے دو شکلیں نہیں ہے بول کے چھوڑ دینا، جب مسلمان نہیں رہا تو کیا ہو، اسلام نہیں رہا تو کیا ہو، اسلامی تعلیم نہیں رہے تو کیا ہو، چھوڑ دو۔ مسلمان کو ایک ہی اجازت نہیں چھوڑنی، یہ تیرے مذہب کا حصہ ہے کیسے چھوڑ سکتا، تیرے مذہب کی حفاظت بھی تیرے مذہب میں سے ہے، جیسے مذہب پر، مذہب کے احکام پر عمل ہے، خود مذہب کی حفاظت بھی مذہب کا حکم ہے، جیسے نماز ہے ویسے ہی ہے، جیسے روزہ ہے ویسے ہی ہے، لہٰذا مسلمانوں کو ہی فکر کرنے پڑتی ہے۔ ایون اگرچہ کہ ہمارے پیسوں میں سے، ہمارے اخراجات میں سے ایک بڑا حصہ تعلیم کے شعبے میں خرچ ہو گیا، حکومت لے کے خرچ کر دی، مگر وہ میرے مذہب سے متعلق نہیں ہے، اس لیے پھر مجھے اپنے مذہب کے واسطے ڈبل محنت کرنی پڑے گی، ڈبل خرچہ کرنا ہی پڑے گا، کریں گے صاحب ہم تھوڑی کرتے ہیں، اللہ کراتا ہے، انہوں نے دیا مال بھی ان کا دیا ہوا، جان بھی ان کی دی، اللہ نے اپنی رضا اور اپنا قرب حاصل کرنے کے لیے ہمیں دنیا میں بھیجا، تو جا کے میری رضا اور میری خوشنوی حاصل کر۔ اب جاتا ہوا تو میں بولا میں تو پڑھے، میرے پاس تو کچھ نہیں، جب بچہ پیدا ہوتا کیا رہتا اس کے پاس، کچھ بھی نہیں رہتا، میں جا کے جاتا بولے میں دوں گا تیرے کو تو کر خرچہ، تو پھر اس نے جان دی، صلاحیت دی اور پھر اس نے مال دیا، ان کا ہی دیا ہوا ہے ان کے لیے خرچ کرنا ہے۔ عورتوں کو عورتوں کے اعتبار سے ذمہ داری، مردوں کو مردوں کے اعتبار سے ذمہ داری، عورتوں کو بھی اللہ میں اللہ نے دولت دی ہوئی ہوتی ہے، ان کی اپنی ذاتی دولت بھی ہوتی ہے، ان کے باپ کی وراثت کا حصہ ان کے پاس رہتا، بعضی عورتیں خود کماتی ہیں، بعضی عورتوں کو ان کے شوہر دلا دیتے ہیں، جویلری ان کے پاس ہوتی ہے، زکات ان کو ہوتی ہے، تو شریعت ان کو مالدار تسلیم کر دے تبھی تو زکات دے رہے ہیں، سید مالدار خامخواہ تسلیم نہیں کرتے, مال بچے اس کے پاس اور رہے اس کے پاس ایک سال تو بس سیدھا کرتی ہے کہ یہ مالدار ہونے تھے تب زکاۃ ادا کرنا نہیں. تو اپنے طور پر عورت یہ سمجھے کہ میرے پاس کچھ بھی نہیں ہے مگر شریعت بول رہی نہیں تیرے پاس ہے بہت ہے, لہٰذا غریبوں کا حق ہے اس میں دے دوں زکاۃ اس میں. یہی وجہ ہے کہ جن عورتوں میں اس بات کی فہم تھی پڑھے انہوں نے بڑے بڑے کام کیے. ہندوستان میں سب سے بڑی مسجد جو ہے وہ تاج مساجد ہے بھوپال کی, جامع مسجد دلی سے بھی بڑی ہے, لاہور کی بادشاہی مسجد سے بھی بڑی ہے. ابھی 80 کے دہائی میں اس کی میناروں کو صحیح کرنے کا کام کرنا تھا تو مولانا عمران خان صاحب بلکہ ایک بڑے بزرگ گزرے ندوۃ العلماء کے ناظم رہے ہیں علی میاں کے زمانے سے پہلے شروع میں علی میاں کی اور تبلیغ کے بھی ذمہ داروں میں سے رہے ہیں, بھوپال کی ذمہ داروں میں چل کے آیا تھا. انہوں نے مرمت کرنے کے لیے بیڑا اٹھایا تھا تعلیم مساجد کی میناروں کا, تھوڑا سا آگ پاش وغیرہ کرنا, 7 کروڑ روپیہ لگا تھا اس زمانے میں, عالی مرمت میں. وہ پوری مسجد پوری کی پوری مسجد بیگم نواب بھوپال جو تھے ان کی بنائی گئی, بیگم کی بنائی گئی مسجد. بھوپال کے جو نواب تھے ان کی جو اہلیہ تھی انہوں نے اپنے مہر سے بنوایا تھا, بڑی خدمات ہے وہاں پر. اچھا وہ اتنی علمی پرور تھی کہ دین کی بہت سی کتابیں انہوں نے لکھوائی, ایک کتاب کا نام ہے تحفہ شاہجہان, وہ بیگم نواب بھوپال کی لکھی ہوئی ہے, ہمارے عربی میں کام آتی ہے ایک کتاب کی, مشہور کتاب کی شرح ہے, سر تہذیب کی شرح ہے تحفہ شاہجہان. ایسی بہت سی عورتوں کے لیے بھی بہت چانس ہوتا ہے کہ وہ اپنے سے جہاں بچوں کی تعلیم و تربیت میں ان کو رول ادا کرنا ہے وہاں دین کی حفاظت میں دین کی اشاعت میں بھی وہ اپنا رول ادا کر سکتی ہیں اپنی صلاحیتوں سے بھی اپنے مال سے. اور حضور پاک صلی اللہ علیہ وسلم مستورات میں اس کے لیے مستقل بیان بھی فرمایا کرتے تھے حدیث شریف میں, کیونکہ صدقہ کرنے کے خاص طور پر عورتوں کو حضور پاک صلی اللہ علیہ وسلم نے ترغیب دی ہے, کیونکہ صدقے سے جہنم کی عذاب سے حفاظت میں خصوصی دخل ہے. اتق النار ولو بشق تمرا, آگ سے بچنے کی تدبیر کرو چاہے کھجور کے ٹکڑوں کو اللہ کے راستے میں لے کر. اور جہنم میں جانے والے اسباب میں سے بڑا سبب کفران نعمت ہے, ناشکری. اور ناشکری کا مرض عام ہوتا ہے مستورات میں. ناشکری کا مرض عام ہونے کا مطلب حدیث شریف میں یہ بتایا گیا کہ کوئی تکلیف پیش آنے پر نعمتیں یاد ہی نہیں رہتی, تبھی اچھا سلوک کرو. اگر جوتا ٹوٹ گیا ہے کو خط حدیث شریف میں ہے تو بولتی ہے کہ میں جب سے شادی ہو کے آئی آج تک ایک چپل نہیں ملی میرے کو, تو اب تک نہیں پھر رہی تھی کیا, وہ ذہن میں نہیں رہتا, پورا ایسا لگتا جیسے کبھی ملا ہی نہیں چپل. کپڑے تو پڑ گئے شادی میں جانے کو, دعوت میں جانے کو, تقریب میں جانے کو, تو کپڑے تو بھی تم نے دلائے نہیں ہے, دلا تو کرا ہر سال میں نہیں, کیونکہ اس وقت پہننے کو نہیں ہے نا, وہ پورا پیچھے کا بھولے جاتا, اور پہننے کو بھی اپنے منشے کا نہیں ہے, ایسے تو بہت سے اٹھا کے رکھے ہوئے ہیں, نہیں یہ تو پہلے پہنیے گئی تھی پھر دیکھیں گے تو کیا بولیں گے, تمہاری بھی بھیج دیتی ہوتی, ہماری عزت پہ آ جاتا ہوں, ان کی عزت پہ بھی نہیں آتا. اس کفرانی نعمت کی سزا خاص جہنم ہے, اس وجہ سے حضور پاک صلی اللہ علیہ وسلم نے زیادہ ترغیب دیا کرتے تھے خواتین مستورات کو صدقے کا, حدیث شریف کی تفسیر کر رہا ہوں. تو ہم مردوں میں سے کیا کم کفران نعمت ہے اپنے پاس, جو ہے اس پہ نظر ہی نہیں, جو نہیں ہے اسی پہ نظر ہے, جو نہیں ملا وہی دماغ میں, جو گاڑی اپنی ہے وہ دکھ ہی نہیں رہی, جو سامنے جا رہی وہ دکھ رہی, وہ نہیں ہے میرے پاس, وہ ماڈل نہیں ہے, جو گھر اپنا ہے وہ نہیں دکھتا, جو چیز اپنی ہے وہ نہیں دکھتی, جو سیلری اپنی ہے وہ نہیں دکھتی. کفران نعمت کی بیماری ہم نے کیا کام ہے, قلیل من العباد الشکور, میرے شکر گزار بندے بہت ہی کم ہوتے ہیں قرآن پاک میں. اور شیطان نے کہا تھا کہ میں ایسی چال چلوں گا کہ لا تجدوا اکثرہم شاکرین, آپ اکثر کو شاکر نہیں پائیں گے, بس یہ کام کروں گا میں جا کے, ایسی پٹی پڑھاؤں گا, ایسا چکر چلاؤں گا کہ آپ کے بندوں میں شکر گزار نہیں رہے گا. اور اللہ تعالیٰ کو سب سے ناگواری چیز ہے شرک, جو ان کے پاس بہت بڑا گناہ ہے, ناقابل معافی گناہ ہے نا, اس کی بھی وجہ نمک حرامی ہے, دیا میں سب کچھ نام دوسرے کا لگا رہا ہوں, असल में कुफर उसी वजह से उसका नाम कुफर है, मेरा है सब नाम दूसरे का लगा दे रहा हूं, काम खालिक का है नाम मखलूक का लगा दे रहा हूं, शिर्क में यही तो होता है। इसलिए मेरे भाइयों मेरी बहनों हमें भी अपना हिस्सा डालते रहना है इस मुल्क के अंदर भी, खासतौर पर अपने अपने मुल्कों के अंदर भी, अपने इलाकों के अंदर भी, अपना खानदानों में भी, जो इसकी अल्लाह पाक ने हमें नियमतें अता फरमाएंगी है उसी में से जो अल्लाह पाक तौफीक दे उसमें से इन इदारों की मदद करना, इदारों को चलने में हौसला देना। बड़े बड़े अखराजात होते हैं, जब हुकूमतें बर्दाश्त करती हैं तो समझ में नहीं आता, जब मुसलमान खुद इदारे चलाते हैं तो पता चलता है। और हमारे इदारे को हर महीने $50,000 कम अज कम जमा करना है फीसों के अलावा, जो कितनी फीस वगैरह थोड़ी बहुत आ जाती है फिर भी हमको $50,000 चाहिए हर महीना चाहिए। हालांकि बहुत बड़ा तो इदारा नहीं है हमारा, लेकिन बड़ा फिर भी काफी बड़ा है, क्योंकि उसमें एक काम नहीं है, कई काम है, एक सर्विस नहीं है, कई सर्विसेज हैं, हर लाइन की सर्विसेज हैं, दुनियावी तालीम की भी है, दीनी तालीम की भी है, हिफ्ज की भी है, रुकू की भी है, अनाज की भी है, फसले खसूमा झगड़े चुकाने की भी है, काउंसलिंग की भी है, फतवे देने की भी है, दारुल क़ज़ा की भी है, ज़बिया सुपरवाइजरी की भी है, मुंसिफिंग की भी है, फोन पे काम करने की भी है, ऑनलाइन पे काम करने की भी है, दुरुस है सब है। उस वजह से ज़रा फैल गया, फैला हुआ है काम, और अल्लाह का शुक्र है कि अपना खुद मुसलमत मुस्लिम फ़ायदा उठा भी रही, पूरा मुल्क फायदा उठा रहा है, सब जगह से पैसे आते हैं, सवालत आते हैं, सब जगह जवाब जाते हैं, सब जगह के लोग रुजू होते रहते हैं, दूर दूर के लोग अपने खर्चे चुकाते रहते हैं, निकाह के, तलाक के, झगड़ों के, मालियात के, शादी बिया के, बच्चों के भी मसाइल आते रहते हैं। ह्यूस्टन के भी कब्जे हैं, न्यूयॉर्क न्यूज़ में कैलिफोर्निया के भी कब्जे हैं, सब जगह से जाहिर के दिन का काम होता है, तो पूरी उम्मत मुस्लिम एक ही है, इनम المؤمنون إخوة, ईमान वाले सब भाई भाई हैं। इसलिए काम का दायरा जो है ना फैला हुआ होता है, तो तकादा भी फैला हुआ होता है। जिन 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 स्लाटर हाउसेस को जो है ना सर्टिफाइड किया जाता है वो शिकागो में थोड़ा ही सारे, कोई इंडियाना में है, कोई अटलांटा में है, कोई जाना वाला इधर इसके करीब है, विस्कॉन्सिन में है, कोई किसी जगह है कोई, और ये सारी सर्विसेज फ्री हम देते हैं। हालांकि जबिया का काम कुछ ऐसा है कि उसमें पैसा बहुत बताया जाता है, लेकिन हम नहीं लेते, क्योंकि तरह के पैसा लेके करने वाले ज्यादा गड़बड़ कर रहे हैं, दूसरे के पैसा लेके करने की सूरत में लोग जो है ना महंगा हो जाने की वजह से चीज खरीद नहीं रहे, तो लोगों में हलाल खाने का शोर नहीं रहा, तो महंगा हुआ तो वो हलाल खाएंगे, तो उम्मत मुस्लिम में हलाल खाने की तो शौक का शोर आ जाए, हलाल तो खाने लगे कम से कम सही तरीके पर। थोड़ा सा भी खर्चा आ गया तो न सलाटर हॉल वाला बर्दाश्त करने को तैयार है, न होलसेल वाला बर्दाश्त करने को तैयार है, न रिटेल वाला बर्दाश्त करने को तैयार है, और न खाने वाला बर्दाश्त करने को तैयार है, तो फहमी बिगड़ गई। हालांकि यहां से आकर पूरी चैन मुसलमान है, तो उसकी वजह से क्या है, सर्विसेज फ्री कर दी, हर सर्विस फ्री है, हमारा इलाज कुरान का इंतजाम है वो फ्री है, तालीम फ्री, बड़ी हद तक तालीम फ्री है, थोड़ी बहुत फीस रखी हुई है काबिल बर्दाश्त, और इतनी कम है वो कि उससे कोई इदारा नहीं चला सकते, किसी की तनख्वाह नहीं दे सकते, इदारे की अपनी जाती इमारत होनी पड़ती है, उसके अखराजात है, या किराए की रखो या जाती रखो दोनों भी नीचे में, खाली किराए की रखे तो खाली किराया उतर चले जाता है कि जाती रहे तो उतर ही जाता। तो वहां पर जो लोग किराए के मकान में है उनको 2 बेडरूम का मकान 1200 में आमतौर पर शिकागो में है, और अगर उन्हें वही मकान खरीद लिया तो उसको जो खर्चा आ रहा है वो 800 का आ रहा है, 800 से 900 हर महीने जो उसको देना पड़ता है, इतना फर्क होगा इस चीज पर थोड़े दिनों के बाद उसकी अपनी हो जाएगी। ऐसे जो इदारे हैं उनकी इमारत अगर खरीद लिया जाए तो थोड़े दिन के बाद वो उम्मत की चीज हो जाएगी, एसेट हो जाएगा मतलब उसके बाद ऑर्गेनाइजेशन, इसीलिए इदारा खरीदा गया, उसका भी उसके भी अखराजात हैं, मिलना देने ही होते हैं, न खरीदते तो भी देने ही पड़ते। तो इसे आप हजार से दरखास्त करके आप इस मामले को खराब दिलाना प्रॉपर हौसला करें, और हमारे साथी इससे पहले भी आए थे रमजान में भी आए थे, तो हो सकता है कुछ साथी यहाँ से हों जिन्होंने रमजान में भी हिस्सा लिया हो, दोबारा ले लें तो बहुत अच्छा है, न ले लें तो हौसला नहीं करेंगे, क्योंकि तकाजे उनके साथ दूसरे भी हों, अगर उन्होंने रमजान के मौके पर हमारे आदमियों का उसका नहीं दे पाए तो मुलाकात नहीं हो सकी थी, क्योंकि जाहिर है मुलाकात तो बहुत महदूद पैमाने पर थोड़े आदमियों से होती है। अगर आप लोगों का हिस्सा नहीं पढ़ा है तो इसमें आप लोगों का भी हिस्सा पड़ जाना चाहिए, और अगर पढ़ा है अल्लाह ने दिया है तो फिर भी पड़ जाए, कोई हरज नहीं है। हाँ नहीं, ऐसे हमारी बहनों से दरखास्त है कि वो भी उतारे, उनकी अपनी पॉकेट मनी भी होती है और बहुत से मियाँ उनकी पॉकेट में है, बहुत सौ के तो उनकी क्या कमी है। अल्लाह तला जदाया खबर दे, अल्लाह दे आप लोगों को।